गत हप्ता हामीले भजन सङ्ग्रह 103:19 प्रशासनमा परमेश्वरको सार्वभौमिकताको बारेमा हेर्यौं। परमेश्वरले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ र सार्वभौमिकताले सबैमाथि शासन गर्नुहुन्छ। अप्रत्याशित घटनाहरू, विपत्ति र प्रकोपहरू, दुःख कष्टहरू, मानव निर्णय र छनौटहरू, स्वर्गदूत र दुष्टहरू, शैतान पनि र जथाभावी घटिने घटनाहरू सबैमाथि परमेश्वरले शासन गर्नुहुन्छ। God is in absolute control of everything, all things. भने आज हामी हाम्रो मुक्तिमा परमेश्वरको सार्वभौमिकताको बारेमा हेर्दैछौँ। म विश्वास गर्दछु कि यो हाम्रो लागि कुनै नयाँ विषय हुने छैन, किनकि मलाई थाहा छ कि हामी सबैले हाम्रो मुक्तिमा परमेश्वर सार्वभौम हुनुहुन्छ भने विश्वास गर्दछौँ। यो प्रमाणित गरिरहनु जरुरी छैन। जेआई प्याकरका अनुसार त्यहाँ दुईवटा तथ्यहरू छन् जसले यो देखाउँछ कि प्राय सबै क्रिस्चियनले उनीहरूको मुक्तिमा परमेश्वरको सार्वभौमिकतामा छ भन्ने विश्वास गर्दछन्। पहिलो तथ्य, तपाईँ आफ्नो मुक्तिको लागि परमेश्वरलाई धन्यवाद दिनुहुन्छ। यदि मुक्ति परमेश्वरको सार्वभौम कार्य थिएन भने उहाँलाई धन्यवाद दिनुको कुनै अर्थ रहँदैन। दोस्रो तथ्य, तपाईँ अरूहरूको मुक्तिको लागि परमेश्वरमा प्रार्थना गर्नुहुन्छ, किनकि तपाईँ विश्वास गर्नुहुन्छ कि केवल परमेश्वरले मात्र पापमा मरेको मानिसलाई जीवित पार्न सक्नुहुन्छ, नत्र भने तपाईँको प्रार्थनाले फेरि केही अर्थ राख्ने थिएन, तपाईँले वास्तवमा प्रार्थना नै गर्नुहुने थिएन। त्यसकारण म विश्वास गर्दछु कि हाम्रो मुक्तिमा परमेश्वर सार्वभौम हुनुहुन्छ र यो विषय हाम्रो लागि अनौठो र अस्वीकार्य विषय छैन। तथापि हाम्रो मुक्तिमा परमेश्वरको सार्वभौमिकता ठ्याक्कै कस्तो देखिन्छ, बाइबलले यस तथ्यलाई कसरी प्रस्तुत गरेको छ, यसले हाम्रो वर्तमान जीवनमा के महत्व र अर्थ राख्दछ बुझ्न आवश्यक छ। त्यसकारण आज हामी रोमी 9:15 विशेष 15 हामी हेर्दैछौँ। तपाईँसँग बाइबल छ भने कृपया सबैजनाले आफ्नो बाइबलमा नयाँ करारको पत्र रोमी 9 पल्टाउनुहोस्। 9 रोमीलाई तपाईँले खोज्दै जाँदाखेरि तपाईँले यसलाई प्रेरितको पछाडि पाउनुहुन्छ वा यसलाई तपाईँले कोरन्थीको पत्रहरूको अगाडि पाउनुहुन्छ। र तपाईँले मैले जस्तै ठूलो बाइबल प्रयोग गरिराख्नु भएको छ भने तपाईँले यसलाई पृष्ठ नम्बर 1537 पाउनुहुन्छ। 1537 म यहाँहरूलाई याद दिलाउन चाहन्छु कि हामीले परमेश्वरको वचनलाई शीर्षकगत तरिकाले हेरिरहेको छौँ। केही समयको निम्ति हामीले परमेश्वरको सार्वभौमिकताको विषयमा हेरिरहेका छौँ। हामीले परमेश्वरको सार्वभौमिकता सृष्टिमा हामीले हेर्यौँ, परमेश्वरको सार्वभौमिकता हामीले सेवापछि थोकमाथि हेर्यौँ, उहाँको प्रशासनमा, र आज हामी उहाँको सार्वभौमिकता मुक्तिमा हेर्दैछौँ, मुक्तिमा परमेश्वरको सार्वभौमिकता। अनि हामीले प्राय एउटा पद लिन्छौँ अनि त्यो पद साथसाथै अरू बाइबलको पदहरूलाई लिएर हामीले हेरिरहेको छौँ। यसलाई भन्छौँ शीर्षकगत वचन प्रचार। यो हाम्रो परम्परा होइन, हामी सधैँ यसो गर्दैनौँ, हामी चर्चमा यसरी कहिले पनि प्राय प्रचार गर्दैनौँ, तर अहिले लकडाउनको समयमा केही समय हामीले परमेश्वरको सार्वभौमिकताको विषयमा हेर्नुपर्ने भएकोले गर्दाखेरि हामीले यो तरिकालाई अपनाएका छौँ। म आशा गर्छु यहाँ सबैजनाले रोमी 9:15 पाइसक्नु भएको छ। रोमी 9:15 म पढ्न चाहन्छु। उहाँ मसालाई भन्नुहुन्छ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसलाई म कृपा गर्नेछु र जसलाई म टिठ्याउन चाहन्छु त्यसलाई म टिठ्याउनेछु। यस पदले मुक्तिमा परमेश्वर सार्वभौम हुनुहुन्छ भनी घोषणा गर्दछ। परमेश्वरले जसलाई बचाउन चाहनुहुन्छ त्यसलाई बचाउनुहुन्छ। पापीलाई बचाउन परमेश्वर शक्तिशाली र स्वतन्त्र हुनुहुन्छ। मानिसले आफ्नो मुक्तिको निर्णय गर्दैन, परमेश्वरले गर्नुहुन्छ। योना 1:9 भन्दछ, उद्धार परमप्रभुबाटै हुन्छ र उहाँले जसलाई चाहनुहुन्छ बचाउनुहुन्छ। उहाँ कसैलाई पनि बचाउन बाध्य हुनुहुन्न। हाम्रो मुक्तिको निर्णय कारक केवल परमेश्वर हुनुहुन्छ। सो परमेश्वरको वचनले भन्दछ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसलाई म कृपा गर्नेछु र जसलाई म टिठ्याउन चाहन्छु त्यसलाई म टिठ्याउनेछु। यस पदमा जोर दिएको शब्द मलाई ध्यान दिनुहोस्। यहाँ कृपा देखाउन चाहने परमेश्वर हुनुहुन्छ, यहाँ कृपा देखाउनुहुने परमेश्वर हुनुहुन्छ, यहाँ कृपा कसलाई देखाउने त्यो निर्णय गर्ने पनि परमेश्वर हुनुहुन्छ। यसको अर्थ मुक्ति मानिसको इच्छा वा प्रयासमाथि निर्भर गर्दैन तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। जसरी सृष्टिमा मानिसले आफ्नो तर्फबाट कुनै पनि योगदान पुर्याएन त्यसरी नै नयाँ सृष्टिमा पनि मानिसले उसको मुक्तिमा कुनै योगदान पुर्याउन सक्दैन। मानिसले आफ्नो मुक्तिमा योगदान दिने भनेको केवल तिनीहरूको पाप हो। मुक्ति परमेश्वर र मानिस बीच सहकार्यको प्रतिफल होइन, मुक्ति परमेश्वरको एकल कार्य हो। यो परमेश्वरको चुनावी कृपामा निर्भर गर्दछ। त्यही भएर रोमी 9 अध्यायको यो 15 पदलाई तपाईँले ख्याल गर्नुहोस्, यसको सन्दर्भलाई ख्याल गर्नुहोस्। अध्याय 9 इस्रायलको निम्ति पावलको अन्तर्वेदनासँगै सुरु हुन्छ। पावल भन्छन्, मेरो हृदयमा असाध्य शोक र मनमा अटुट वेदना छ। दुई पदमा, म त यहाँसम्म पनि चाहन सक्थे कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरो कुटुम्बहरूको खातिर मनै श्रापित हौ र ख्रिस्टबाट परित्यक्त हौ। यहाँ के भइरहेको छ भन्दाखेरि इस्रायलीहरूको परित्यक्तले परमेश्वरको वचन विफल भएको जस्तो देखाउँछ। तर पावलले तुरन्तै फेरि उक्त शंकालाई सम्बोधन गर्छन् पद 6 तर परमेश्वरको वचन विफल भएको होइन, किनकि इस्रायलबाट जन्मेका सबै इस्रायल होइनन्। यसको अर्थ परित्यक्त हुने अथवा परित्याग हुने इस्रायल वास्तवमा साँचो इस्रायल थिएनन् भनी पावलले भन्दैछन्। शरीर अनुसार तिनीहरू इस्रायली थिए तर परमेश्वरको करार अनुसार थिएनन्। यसको अर्थ इस्रायलभित्र पनि परमेश्वरको चुनावले काम गरिरहेको थियो। इस्रायल जातिभित्र पनि परमेश्वरको चुनावले काम गरिरहेको थियो। तपाईँहरूलाई थाहा छ 13 तीन छोराहरू थिए, अब्राहम, नाहोर र हारान। तर परमेश्वरले अब्राहमलाई चुन्नुभयो। अब्राहमको दुई छोराहरू थिए, इसहाक र इस्माइल। तर परमेश्वरले इसहाकलाई चुन्नुभयो। इसहाकको पनि दुईवटा छोराहरू थिए, याकुब र एसाव। तर उहाँको परमेश्वरको बोलावट अनुसार परमेश्वरको चुनावको उद्देश्य ठहरियोस् भनेर उहाँले याकुबलाई चुन्नुभयो। त्यही भएर 9 पद 13 भन्दछ, याकुबलाई मैले प्रेम गरे तर एसावलाई तुच्छ ठाने। परमेश्वरले प्रियहरू मानिसहरूसँग फरक तरिकाले व्यवहार गर्नुहुन्छ। उहाँले कसैलाई चुन्नुहुन्छ त कसैलाई चुन्नुहुन्न। उहाँले कसैलाई कृपा देखाउनुहुन्छ त उहाँले कसैलाई कृपा देखाउनुहुन्न। परमेश्वरको चुनावप्रति उठाइने एउटा साझा प्रश्न छ। सायद तपाईँहरूले पनि यो प्रश्नलाई दिमागमा राखिराख्नु भएको छ होला, के यो त्यसो भने न्यायोचित भयो र? इज इट फेयर? कसरी भलो परमेश्वरले कसैलाई अनन्त मुक्तिको लागि चुन्न सक्नुहुन्छ र कसैलाई अनन्त नर्कमा पठाउन सक्नुहुन्छ? पावललाई थाहा थियो कि मानिसहरूले परमेश्वरको चुनावप्रति यसरी नै आपत्ति जनाउनेछन् भनेर। त्यसैले पद 14 पावल भन्छन्, पद 14 तपाईँको बाइबलमा 9:14 पदमा, अब हामी के भनौँ कि परमेश्वरमा अन्याय छ त? कदापि होइन। अयुब 34:10-12 पदले भन्दछ, परमेश्वरले कहिले खराबी गर्नुहुन्न र सर्वशक्तिमानले कहिले छल गर्नुहुन्न? परमेश्वरले कहिले खराबी गर्नुहुन्न, सर्वशक्तिमानले न्याय बिगार्नुहुन्न। परमेश्वर न्याय हुनुहुन्छ प्रियहरू, त्यसकारण उहाँले पापीहरूलाई अनन्त नर्कमा पठाउनुहुन्छ। परमेश्वरको वचनले भन्दछ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। रोमी 6:23 पनि यसरी भन्दछ, पापको ज्याला मृत्यु हो। यसको अर्थ सबै मानिसले पाप गरेका छन्, सबै मानिस पापको ज्याला पाउनै योग्यका छन्, त्यसतर्फ सबै मानिस नरकको अनन्त नरकको योग्य छन्। सो परमेश्वरको न्यायले सबै मानिसलाई नरकमा पुर्याउँदछ। परमेश्वर अन्याय हुनुहुन्न, उहाँले सबै मानिसलाई नरक पठाउन सक्नुहुन्छ, किनकि सबै मानिसले उहाँको विरुद्धमा पाप गरेका छन् र नरकको योग्य बनेका छन्। परमेश्वर कृपालु हुनुहुन्छ, त्यसकारण नरकको योग्य पापी मानिस पनि स्वर्ग जान सक्छ। तर परमेश्वरको कृपाले उहाँको न्यायलाई रद्द गर्दैन। तपाईँले ख्याल गर्नुहोस्, परमेश्वरको कृपाले उहाँको न्यायलाई रद्द गर्दैन। परमेश्वर कृपालु हुनको निम्ति उहाँको न्याय त्यो एउटा गुण छ, चरित्र, त्यसलाई उहाँले रद्द गर्नुहुन्न। परमेश्वर एकै समयमा न्यायी पनि हुन सक्नुहुन्छ, एकै समयमा उहाँ कृपालु पनि हुन सक्नुहुन्छ। परमेश्वरको न्यायले ख्रिस्टको साटोको मृत्युको माग गर्यो। ख्रिस्टले हाम्रो साटोमा परमेश्वरको न्यायलाई, न्यायको मागलाई सन्तुष्ट पार्नुभयो। ख्रिस्ट परमेश्वरको न्यायमुनि मर्नुभयो। ख्रिस्टले दण्ड भोग्नुभयो, हामीले क्षमा पायौं, र यही परमेश्वर कृपा यो अनुग्रह हो। सो परमेश्वर हामीप्रति यसकारण कृपालु बन्नुभयो किनकि परमेश्वरले आफ्नो न्यायको माग आफै पूरा गर्नुभयो। यदि हामी न्याय खोज्छौँ भने हामी नर्क खोज्दैछौँ, न्यायले हामी सबैलाई नर्क पुर्याउँछ। त्यही भएर हामी न्याय होइन, हामी अनुग्रह चाहन्छौँ। सो आउनुहोस् अब केही समय हामी हाम्रो मुक्तिमा त्रिएक परमेश्वरको सार्वभौम भूमिका बारे विचार गर्नेछौँ। त्रिएक परमेश्वरलाई ध्यानमा राखी हामी हेर्नेछौँ। हाम्रो मुक्तिमा परमेश्वर सार्वभौम हुनुहुन्छ, कारण पहिलो, पिताले निश्चित पापीहरूलाई अनन्त मुक्ति दिने उद्देश्यले चुन्नुभयो। वचनको पहिलो बुदा, पिताले निश्चित पापीहरूलाई अनन्त मुक्ति दिने उद्देश्यले चुन्नुभयो। दोस्रो बुदा, पुत्रले चुनिएकाहरूका निम्ति मुक्ति हासिल गर्ने उद्देश्यले क्रुसमा प्राण अर्पण गर्नुभयो। पुत्रले चुनिएकाहरूका निम्ति मुक्ति हासिल गर्ने उद्देश्यले क्रुसमा प्राण अर्पण गर्नुभयो। र तेस्रो, आत्माले चुनिएकाहरूलाई ख्रिस्टमा ल्याउने उद्देश्यले काम गर्नुहुन्छ। आत्माले चुनिएकाहरूलाई ख्रिस्टमा ल्याउने उद्देश्यले काम गर्नुहुन्छ। आजको वचनको तीनवटा बुदाहरू छन्। परमेश्वरको हामी मुक्तिमा परमेश्वरको सार्वभौमिकताको बारेमा हेर्दैछौँ, अनि हाम्रो मुक्तिमा परमेश्वरको सार्वभौमिकता भने हामी त्रिएक परमेश्वरको भूमिकालाई विशेष गरी हेर्दैछौँ। उहाँहरूको आफ्नो सार्वभौम भूमिकाहरू छन्। पिताले निश्चित पापीहरूलाई अनन्त मुक्ति दिने उद्देश्यले चुन्नुभयो। पुत्रले चुनिएकाहरूका निम्ति मुक्ति हासिल गर्ने उद्देश्यले क्रुसमा आफ्नो प्राण अर्पण गर्नुभयो। र तेस्रो, आत्माले चुनिएकाहरूलाई ख्रिस्टमा ल्याउने उद्देश्यले काम गर्नुहुन्छ। मुक्तिमा परमेश्वर सार्वभौम हुनुहुन्छ, पहिलो, पिताले निश्चित पापीहरूलाई अनन्त मुक्ति दिने उद्देश्यले चुन्नुभयो। धर्मशास्त्र स्पष्ट छ प्रियहरू कि हाम्रो चुनाव परमेश्वरको सार्वभौम इच्छा हो। यीशुले भन्नुहुन्छ कि मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने। युहन्ना 15 अध्यायको 16 पद। परमेश्वरले नै हामीलाई किन चुन्न आवश्यक थियो? किनकि हामी परमेश्वरलाई चुन्न सक्दैनथ्यौं। एफिसी 2 अध्याय अनुसार हामी हाम्रा अपराध र पापहरूमा मरेका थियौं। कसरी? रोमी 2:5-12 भन्दछ, एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। मरेको मानिसले परमेश्वरलाई चुन्न सक्दैन, परमेश्वरलाई प्रेम गर्न सक्दैन। रोमी 8:7-8 पदले भन्दछ, किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिले हुन सक्छ। पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन। सुफीहरू पिताले निश्चित पापीहरूलाई अनन्त मुक्तिको लागि चुन्नुभयो किनकि तिनीहरू उहाँलाई चुन्न असक्षम थिए। तर हाम्रो असक्षमता पनि हाम्रो चुनावको मुख्य कारण होइन। परमेश्वरले हामीलाई केवल हाम्रो असक्षमताको कारण चुन्नु भएन, तर उहाँको स्वतन्त्र इच्छा र प्रेमको कारण चुन्नुभयो। पद 16 भन्दछ, यहाँनेरि 9:16 पदले, कि यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। त्यसो भए परमेश्वरले हामीलाई कहिले चुन्नुभयो? रोमी 9:11 खण्ड खको वाक्यांशलाई तपाईँले विचार गर्नुहोस्। रोमी 9:11 पदको खण्ड खको वाक्यांश, जुम्ल्याह बालकहरू जन्मनु अघिबाटै परमेश्वरले निर्णय गरिसक्नुभएको थियो। उहाँले याकुबलाई चुन्नुभयो, एसापलाई उहाँले तुच्छ ठान्नुभयो। यसको अर्थ यो होइन कि हामी जन्मिनुभन्दा ठिक अगाडि परमेश्वरले हामीलाई चुन्नुहुन्छ अथवा चुन्नुभयो, तर यसको अर्थ यो हो कि हामी अस्तित्वमा आउन अघिबाटै, अर्थात् एफिसी 1:4 पद अनुसार संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। एडब्ल्यू पिङ्क यसरी भन्नुहुन्छ, एकजना प्रभुका जन, कि संसारको जग बसाउनुभन्दा अघिबाटै परमेश्वरले एउटा छनौट, एउटा चयन, एउटा चुनाव गर्नुभयो। उहाँको सर्वज्ञानी आँखाको सामु आदमको सम्पूर्ण जाति खडा भइसकेको थियो र यसबाट उहाँले एउटा मानिसलाई अलग गर्नुभयो र तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा बनिनको निम्ति नियुक्त गर्नुभयो र अनन्त जीवनको लागि पूर्व निर्धारित गर्नुभयो। परमेश्वरले हामीलाई पृथ्वीको जग बसालभन्दा अगाडिबाट चुन्नुभयो। के को आधारमा चुन्नुभयो? परमेश्वरले हामीलाई हाम्रो कामको आधारमा चुन्नु भएन। रोमी 9:11 खण्ड खले नि त्यही भन्दछ कि तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावट अनुसार परमेश्वरको चुनावको उद्देश्य ठहरियोस् भनेर। एफिसी 2:8-9 पदले पनि यसरी भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएको छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। परमेश्वरले हामीलाई हाम्रो कामको आधारमा चुन्नु भएन, परमेश्वरले हामीलाई हाम्रो विश्वासको आधारमा पनि चुन्नु भएको होइन। कसले विश्वास गर्नेछन् र कसले विश्वास गर्ने छैनन् भनी परमेश्वरले अनन्त भविष्यबाट देखेको कारण त्यसको आधारमा परमेश्वरले हामीलाई चुन्नु भएको होइन। हाम्रो विश्वास हाम्रो चुनावको आधार होइन, तर यसको ठ्याक्क विपरीत, ठिक विपरीत, हाम्रो चुनाव हाम्रो विश्वासको आधार हो। हामी विश्वास गर्छौं किनकि हामी चुनिएकाहरू हौ। प्रेरित 13:48 यसरी भन्दछ, जब अन्य जातिहरूले यी कुरा सुने, सुसमाचार सुने, तिनीहरू खुसी भएर परमेश्वरको वचनको प्रशंसा गरे र अनन्त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्वास गरे। यो पदलाई तपाईँले ध्यान दिनुहोस्, यो पदलाई यसरी भन्दैन कि जतिले विश्वास गरे तिनीहरू अनन्त जीवनको लागि नियुक्त भए, यसरी भनिरहेको छैन, तर यसले यसरी भनिरहेको छ कि अनन्त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्वास गरे। यसकारण चुनावको आधार विश्वास होइन। चुनावको व्याख्या हामी मानिसमा पाउँदैनौ, तर परमेश्वरमा पाउँछौ, केवल उहाँको प्रेममा पाउँछौ। इसरायलहरूको चुनावको आधारबारे मोसाले व्यवस्था 7:7-8 यसरी भन्छन्, तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएकोले परमेश्वरले परमप्रभुले तिमीहरूलाई चुन्नु भएको, प्रेम गर्नुभएको वा चुन्नु भएको होइन, किनकि तिमीहरू त संख्यामा सबै जातिहरूभन्दा कम थियो, तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले चुन्नु भएको हो। परमेश्वर पिताले निश्चित पापीहरूलाई अनन्त मुक्ति दिने उद्देश्यले चुन्नुभयो। मानिसले उहाँलाई चुन्न सक्दैन थियो, त्यही भएर उहाँले चुन्नुभयो। पृथ्वीको जग बसालभन्दा अगाडि नै मानिसको कामको आधारमा, विश्वासको आधारमा होइन, तर परमेश्वरको आफ्नो प्रेमको आधारमा चुन्नुभयो। दोस्रो मुक्तिमा परमेश्वर यसकारण सार्वभौम हुनुहुन्छ, कारण पुत्रले चुनिएकाहरूको निम्ति मुक्ति हासिल गर्ने उद्देश्यले क्रुसमा प्राण अर्पण गर्नुभयो। ख्रिस्टको मृत्यु उद्देश्यविहीन मृत्यु थिएन। कसैले उहाँमाथि विश्वास गर्नेछन् र मुक्ति पाउनेछन् भन्ने आशाका साथ उहाँ क्रुसमा मर्नु भएन। यदि यो त्यस्तो हुन्थ्यो भने, यदि कसैले पनि उहाँमा विश्वास नगरे खण्डमा उहाँको मृत्यु व्यर्थ ठहरिने थियो। जिजस डिड नट डाई इन भेन, येशु व्यर्थमा मर्नु भएन। प्रभुको जन पाइपर भन्नुहुन्छ, ख्रिस्टले केवल मुक्तिको सम्भावना सृजना गर्नु भएन, तर उहाँले मुक्ति सुरक्षित गर्नुभयो। ख्रिस्टले चुनिएकाहरूका, परमेश्वरका चुनिएकाहरूका निम्ति मुक्ति हासिल गर्नुभयो। सो यसो सामान्य रूपमा सबै मानिसहरूको लागि मर्नुभए तापनि उहाँ विशेष रूपमा चुनिएकाहरूको खातिर विशेष रूपमा मर्नुभयो। बाइबलले चुनिएकाहरूलाई भेडा वा चर्च भन्दछ। युहन्ना 10:4-5 यीशुले भन्नुभयो, म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि म भेडाहरूको लागि आफ्नो प्राण अर्पण दिन्छु। त्यसै गरी एफिसी 5:25 यसरी भन्दछ, ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। याद गर्नुहोस्, ख्रिस्टले बाख्राहरूको लागि आफ्नो प्राण अर्पण गर्नुभएन, उहाँले केवल आफ्ना भेडाहरूको लागि आफ्नो प्राण अर्पण गर्नुभयो। यसको अर्थ यीशुले केवल चुनिएकाहरूका निम्ति मुक्ति हासिल गर्ने उद्देश्यले क्रुसमा आफ्नो प्राण अर्पण गर्नुभयो र यो मुक्तिमा परमेश्वरको सार्वभौमिकता हो। र वचनको अन्तिम बुदा, मुक्तिमा परमेश्वर यसकारण सार्वभौम हुनुहुन्छ कारण आत्माले चुनिएकाहरूलाई ख्रिस्टमा ल्याउने उद्देश्यले काम गर्नुहुन्छ। आज संसारमा पवित्र आत्माको मिसन भनेको ख्रिस्टले क्रुसमा हासिल गर्नुभएको मुक्तिको लाभहरूलाई चुनिएकाहरूको जीवनमा लागू गर्नु हो। पवित्र आत्माको प्रभावकारी बोलावट बिना पापी मानिसले ख्रिस्टको क्रुसलाई केवल मूर्खताको रूपमा मात्र हेर्दछ। आत्माले खिच्नु नभएसम्म कोही पनि ख्रिस्टमा आउन सक्दैन। युहन्ना 6 यीशुले भन्नुभयो, यदि पिताबाट दिएको छैन भने कोही मानिस म कहाँ आउन सक्दैन। यदि कोही ख्रिस्टमा पश्चाताप र विश्वास गरी आउँछ भने यो पवित्र आत्माले उसको जीवनमा प्रभावकारी रूपमा काम गर्नुभएको कारणले गर्दा हो। त्यसो भए हामी सोच्छौँ कि किन आत्माले सबै मानिसहरूलाई ख्रिस्टमा ल्याउनुहुन्न, किनकि आत्माको यो स्वतन्त्र इच्छा हो। युहन्ना 3 भन्दछ कि बतास जता चाहन्छ उतै बहन्छ, तिमी बतासको आवाज सुन्छौ र तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मिने हरेक व्यक्ति त्यस्तै हुन्छ, आत्माको स्वतन्त्र इच्छा हो। हाम्रो मुक्तिमा परमेश्वर सार्वभौम हुनुहुन्छ, उहाँले नै हामीलाई चुन्नुभयो, उहाँले नै हाम्रो उद्धार गर्नुभयो र उहाँले नै हामीलाई आफूतिर खिच्नुहुन्छ। यो सब उहाँले आफ्नो कृपाको कारण गर्नुभएको हो। उहाँलाई कृपा नदेखाउन पनि सक्नुहुन्थ्यो, परमेश्वरसँग आफ्नो कृपा अभ्यास गर्ने पूर्ण अधिकार छ। जसमाथि उहाँ कृपा गर्न चाहनुहुन्छ त्यसलाई उहाँ कृपा गर्नुहुन्छ, र जसलाई उहाँ टिठ्याउन चाहनुहुन्छ त्यसलाई उहाँ टिठ्याउनुहुन्छ। तर परमेश्वरले हामीलाई कृपा गर्नुभयो। त्यसो भए अब हामीले कसरी प्रतिउत्तर जनाउनुपर्छ? पहिलो प्रतिउत्तर आराधना। रोमी 11 अध्यायको 33-36 पदमा उल्लेखित पावलको प्रशंसा गान हाम्रो प्रत्युत्तर हुनुपर्छ। पावल भन्छन्, आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँको इन्साफहरू कति अगम र उहाँको मार्ग बुझ्न नसकिने, किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनु परोस्, किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस्, आमेन। जब हामी परमेश्वरको वैभव र बुद्धि र ज्ञानको गहिराईलाई बुझ्दैनौँ, यसले हामीलाई उहाँको प्रशंसा गरेर झन् थप कारण दिदछ। मुक्तिमा परमेश्वरको सार्वभौमिकताप्रति, उहाँको कृपाप्रति हाम्रो प्रतिउत्तर आराधना हुनुपर्छ। तर आराधना केवल ओठका शब्दहरूमा सीमित आराधना होइन, कि यो केवल शब्दहरूमा सीमित छैन, यसमा जीवन समावेश छ, जीवन समावेश छ। त्यही भएर रोमी 12 अध्यायको 1-2 पदमा पावल यसरी भन्छन्, यसकारण भाइयो, परमेश्वरको कृपालाई ध्यानमा राखी, कृपाको कुरा भइसकेको छ है, 9 अध्यायमा भेटिसकेको छौँ। वास्तवमा रोमी 1-11 अध्यायसम्ममा पावलले मानिस कसरी परमेश्वरको सामु चुकेको छ, कसरी मानिस दोषी छ, परमेश्वर क्रोधमुनि छ, अनि मानिस कसरी बाँच्न सक्छ भन्ने कुरा बताइसकेपछि, परमेश्वर कृपाको बारेमा बताइसकेपछि, परमेश्वरको चुनावको बारेमा बताइसकेपछि पावल भन्छ, यसकारण भाइ, अब प्रत्युत्तरमा परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आआफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर, यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीले जाँच नसक। सुप्रियहरू, तपाईँको लकडाउनको अवस्था कस्तो भइरहेको छ? चर्च बन्द भएसँगै कतै तपाईँको आराधना पनि त बन्द भएको छैन। उद्धार पाएका मानिसहरू चुनिएकाहरूको प्रत्युत्तर आराधना हुनुपर्छ, व्यक्तिगत, सामूहिक, व्यक्तिगत, यो एउटा शब्दहरूमा गरिने आराधना मात्र नभएर यो यसमा जीवन समावेश हुँदछ। दोस्रो प्रत्युत्तर सुसमाचार प्रचार। यदि परमेश्वरलाई कसलाई बचाउने भनी पहिले निर्णय गरिसक्नु भएको छ भने तपाईँ भन्नुहुन्छ कि किन सुसमाचार गर्ने, अब उहाँले जसरी पनि बचाइहाल्नुहुन्छ नि। गलत। यदि परमेश्वरको सार्वभौमिकताले तपाईँलाई हात बाँधेर बस्ने बनाएको छ भने तपाईँले परमेश्वरको सार्वभौमिकता सम्बन्धी बुझाइमा तपाईँ अत्यन्त पर जाँदै हुनुहुन्छ। परमेश्वरले हाम्रो प्रचारलाई पापीहरूलाई मुक्तिको ज्ञानमा र विश्वासमा ल्याउने साधनको रूपमा प्रयोग गर्नुहुन्छ। अर्को शब्दमा, जब परमेश्वरले पापीहरूलाई बचाउने विचार गर्नुहुन्छ, उहाँले सुसमाचार प्रचारमा मानिसको जिम्मेवारीलाई प्रयोग गर्नुहुन्छ। तर हामी फेरि यो विश्वास गर्दछौँ कि पापीहरूलाई बचाउने शक्ति साधनमा नभई साधन प्रयोग गर्नुहुने परमेश्वरमा निहित छ। यदि परमेश्वरले बचाउनु भएन भने कोही पनि बाँच्दैन। सुसमाचार प्रचार हाम्रो जिम्मेवारी हो। मत्ती 28 अध्यायमा ख्रिस्टले हामीलाई, चर्चलाई, सारा जाति कहाँ सुसमाचार सुनाउने, सुसमाचार पुर्याउने त्यो आदेश दिनुभएको छ। किनकि वचनले भन्दछ, बचाउने विश्वास सुनाईबाट आउँछ र सुनाई ख्रिस्टको सुसमाचारबाट आउँछ। रोमी 10:17 जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो ख्रिस्टको प्रचारबाट आउँछ। औ प्रियहरू, यस महामारीको समयमा मानिसहरूलाई दिनलाई हामीसँग सुसमाचारको आशा छ। संसारलाई सबैभन्दा बढी अक्सिजनको, बेडको भन्दा बढी, खोपको भन्दा बढी ख्रिस्टको खाँचो छ। मानिसहरूलाई ख्रिस्ट दिउँ, ख्रिस्टकै पक्षमा हामी मानिसहरूलाई विन्ती गरौं कि तिनीहरू परमेश्वरसँग मिलापमा आउन्। सो हाम्रो मुक्तिमा परमेश्वर सार्वभौम हुनुहुन्छ। परमेश्वरले हामीमाथि कृपा गर्नुभयो र यो कृपा उहाँको पूर्व चुनावमा आधारित छ भने हामी जान्दछौँ। परमेश्वरले हामीलाई चुन्नुभयो, उद्देश्यले बचाउने उद्देश्यले ख्रिस्ट हामीलाई बचाउनु हुँदै मर्नुभयो र पवित्र आत्मा हामीलाई बचाउने विश्वासमा ख्रिस्टतर्फ ल्याउनुहुन्छ। यसको प्रत्युत्तरमा हामी आराधना र सुसमाचार प्रचार गर्दै जिउनुपर्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।